अनेक कलहले विचलित छ मेरो देश, तर कहिले आफूलाई बिथोलिन नदिने मेरो भेष। एक दिन उदाउनेछ त्यो उज्यालो जसले छर्नेछ शान्ति र समृद्धिको प्रकाश, अनि खुल्नेछ हाम्रो भविष्यको त्यो निलो आकाश। भन्दै धेरै धेरै स्वागत छ है रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 708 भागमा। र म तपाईँलाई साथ दिन आइसकेकी छु तपाईँलाई बिछट्टै माया गर्ने तपाईँकै प्यारी साथी कला।
र त्यो कलासँगै म पनि छु है साथी, म तपाईँको आफ्नै हिरो साथी आयुष। र साथी, कलाले सुनाएको त्यो कविता जस्तै देशको स्थिति बिग्रिँदै गए पनि हामीले आश चाहिँ मार्नुहुन्न है कि कसो माई डियर फ्रेन्ड?
हो हो भन्दै आवाज उठाउँदै हुनुहुन्छ के हामीलाई सुन्दै गर्नु भएको साथीले, होइन त साथी?
पके पनि हो नि, र हामीलाई पुरा विश्वास छ कि हाम्रो साथीले सकारात्मक सोच्नुहुनेछ र अघि बढ्नुहुन्छ भनेर। तर मेरो डियर फ्रेन्ड, तपाईँले एउटा कुराको विचार गर्नुभएको छ, आजकल हाम्रो यो डियर कला चाहिँ खुबै कविता सविता लेख्ने भएको छ त, होइन के हो कुरा?
हेर्नु न साथी, मलाई पनि त्यस्तै लाग्दैछ भने कहाँबाट फुर्छ के यी कविताहरू, म पनि छक्क परिरहेको छु के।
उफ, हेर न हेर, आफ्नै तारिफको पुल बाँधेर हेर त।
दिसकेको नि आयुष, तर छ नि कतिपय समयमा परिस्थितिले पनि कवि बनाउँछ रे के, अनि कतिपय अवस्थामा भने अरूले प्रेरित गर्छन् रे के कविता लेख्नलाई। हो, मलाई चाहिँ हाम्रो प्यारो प्यारो साथीले प्रेरित गर्नु भएको हो के यस्तो कविताहरू लेख्नलाई।
मैले बुझे, यसको मतलब चाहिँ हाम्रो साथीले हाम्रो नयाँ स्तम्भ बाल विवाह विरुद्ध हामीमा लेखेर र आइबिआरमा आफ्नो आवाज रेकर्ड गरेर पठाउनु भएको कविताहरू देखेर तिमीलाई इन्सपिरेसन यानि कि प्रेरणा मिल्यो भनेर भन्न खोजेको होइन तिमीले?
हो नि आयुष। साथी, साँच्चै हामीलाई धेरै धेरै साथीले बाल विवाहको बारेमा कविताहरू लेखेर र आइबिआरमा पनि रेकर्ड गरेर पठाउनु भएको छ नि, होइन त आयुष?
पक्कै पनि हो नि। र साथी, कति राम्रो राम्रो कविता यानि कि पोयम लेखेर पठाउनु भएको तपाईँहरूले, जुन कुरा चाहिँ हामी पक्कै पनि अर्को हप्ता तपाईँलाई सुनाउनेछौँ। तर तपाईँलाई चाहिँ मैले चाहिँ पठाउनु पाइनँ, मैले पनि बाल विवाहको बारेमा कविता लेखेको थिएँ नि भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ डोन्ट वरी है फ्रेन्ड, किनकि हामीसँग धेरैभन्दा धेरै समय छ क्या, त्यसले गर्दाखेरि फटाफट कविता लेख्नुहोस्, रेकर्ड गर्नुहोस्, एसएमएस पठाउनुहोस्, होइन त बाल विवाह विरुद्ध हामी स्तम्भमा।
ल है साथी, बाल विवाह विरुद्ध आवाज उठाउने यो एउटा सुनौलो अवसर हो के, त्यसैले आफ्नो साहित्यिक सृजनालाई हतियार बनाउनु होला भन्दै यो हप्ताको कथा सुन्नतर्फ लागौँ है त।
ल त साथी, ग्यास गर्नुहोस् त ग्यास, कथा सुनाउन को आउँदैछन् भनेर। ल ल कला, तिमी नै गेस गर त।
ल आयुष, किन गेस गरिरहनु पर्यो र, उसलाई त हामी सबैले चिनेका छौ नि, ऊ त तिमी हामी सबैले चिनेकी हामी रमाइली साथी किशोरी हो नि। र बरु अब केही ढिला नगरिकन किशोरीले सुनाउन लागेको कथा नै सुनौ है त।
साथीहरू, के छ हो हालखबर, सन्चै हुनुहुन्छ? म त आएँ है फेरि पनि। अनि एउटा खुसीको कुरा छ है साथी, आज चाहिँ मैले तपाईँलाई भनेर एउटा होइन दुईटा कथा लिएर आएको छु। दुईटा कथाहरू अलिक छोटो छ अनि फरक फरक ठाउँको, तर कथाको विषयवस्तु भने चाहिँ उस्तै उस्तै नै छ। ए भए साथी, कस्तो विषयवस्तु भनेर सोध्नु भएको? अब त्यो बारे त मैले भन्नुभन्दा पनि कथा नै सुनौ न, हुँदैन साथी? हजुर, ए हुन्छ भन्नुभएको, हो यो हो नि त कुरा। ल त्यसो भए जाउँ है त हाम्रो आजको पहिलो कथा सुन्नतर्फ।
होइन गौरव, तिमीहरूलाई मोटरसाइकलमा चाहिँ किन जानुपर्ने, गाडीमा गए हुँदैन, त्यति टाढाको बाटो छ।
ए मम्मी पनि के गीती गरेर होला कि, अझन् पहिलोचोटि कलेजको केटाहरूले घुम्न जाने प्लान गरेर बेला को जान्छ त्यस्तो खटारी गाडीमा।
हेर न कुरा गरेको, यस्तो जाडो छ, गाडीमा गए सजिलो हुन्छ भनेर पो भनेको मैले त।
हामीलाई त्यस्तो कुराको मतलबै भएन नि मम्मी, सर बाइकमा हावा खाँदै जानु छाडेर को जान्छ कि गाडीमा, फेरि नयाँ नयाँ किनेको बाइक केटाहरूलाई देखाउनु परेन भने। मैले बाइक सरर लिएर जाँदा केटाहरूको अगाडि मेरो कत्रो सान बढ्छ के थाहा क्या तपाईँलाई?
बढ्छ नि तेरो सान, झन् छोरालाई कलेज जान गाह्रो भयो भनेर तेरो बाबासँग झगडा गरी गरी बाइक किन्न लगाएँ मैले, अलि जतन गरेर चलान गरै गौरव।
ल के ल, मलाई थाहा छ कसरी चलाउने भने, मलाई थाहा हुँदैन, बरु मलाई ढिला भइसक्यो क्या, गएँ म, केटाहरू कुर्रा होला नि।
ल ल राम्रोसँग जानु नि, पुगेपछि फोन गर्न नभुल्नु नि, धेरै बेसरी हाँक्ने चाहिँ होइन नि।
हुन्छ हुन्छ, तपाईँको ट्राफिक नियम फर्केर आएर सुनाउनु।
केटा हो, हाम्रो कलेज लाइफको पहिलो टुरलाई चाहिँ दामी मेमोरेबल बनाउनुपर्छ है त। होइन यो गौरवै चाहिँ किन नआएको यति बेलासम्म? चाँडो गरेर हिँड्नुपर्छ भन्ने मान्छे आफै आएको छैन यार यो बेलासम्म।
आइपुग्यो बल्ल हिरो।
होइन है गौरवे, त के हो सब कुरा प्लान गर्ने मान्छे आफै ढिलो आउने?
अब आउँदा आउँदै ढिला भयो कि केटा, सरी नि त।
ल ल ल, अब हिँडिहाल भयो नि त त्यसो भए।
तर ओए सिसिरे, टाइम चाहिँ कति लाग्छ त्यहाँ पुग्नुलाई?
टाइम लाग्दैन कि खासै, त्यही 4 घन्टाको राइड हो।
फेरि हामी जस्तो राइडरलाई त 3 घन्टा पनि लाग्दैन होला, बुझिस्?
ब्रो आज चाहिँ दामीसँग राइड गर्ने, बुझिस्? नयाँ बाइक चाहिँ कुदाउनु परिहाल्यो नि, होइन?
ल ल साले, धेरै होसियार चलाउनु चाहिँ होइन, बिस्तारै रमाइलो गर्दै जाने हो, बुझिस्?
ल के ल, नडरा न त धेरै।
ल त्यसो भए सबजना बसिहालौँ बाइकमा।
ल केटा हो, रेडी होइन त राइडको लागि?
गौरव बिस्तारै बिस्तारै अगाडि हेरेर चला न, मलाई कस्तो आक्य
के डराएको के त साले। ल ल ल, सबजनाको बाइक सँगै कुदाउँछ।
खै केटा हो, खिचित गाउन यहाँ रमाइलो गर्नु पर्दैन।
दाइ छैन यहाँ, म गइहाल्छु नि। कति डराउँछस् क्या?
ए भाइ साथीहरू, कस्तो नराम्रो घटना पो घट्यो त भने म त के भन्ने के भन्ने सोच्नै सकिनँ। साथीभाइसँगको एकैछिनको रमाइलो र त्यही जोसमा छिटो छिटो मोटरसाइकल चलाउँदा हेर्नु त गौरव र उसका साथीहरू कसरी दुर्घटनामा परे। अब सवारी चालक भएपछि कसरी सुरक्षित भएर चलाउने र आफ्नो जिम्मेवारी के हो भन्ने कुरा त बुझ्नु पर्थ्यो नि, होइन भने उनीहरूले अलिक संयमित भएर चलाएको भए त उनीहरू दुर्घटनामा त पर्थेनन् होला नि है। ए भए साथीहरू, अब के गर्ने के? नहुने घटना त भइसक्यो, तपाईँहरू भने चाहिँ अलिक ख्याल गर्नु होला है यस्तो कुरामा। ए भए साथीहरू, अब एउटा कथा त सुनियो, बरु अर्को कथा पनि सुन्यो होइन भने? ल ल त्यसो भए जाउँ है त आजको अर्को साथीको कथा सुन्नतर्फ।
ओइ सुमी, हेर त साइड नभइसक्यो भने आन्टीले 10 बजीसम्म हस्पिटल आइपुग भन्नुभएको थियो।
अरे कति हतार गर्छ के यो रित्यो पनि।
अब हतार नगरेर के गर्ने, ढिलो भइसक्यो यहाँ। फेरि आज यो गाडीहरू पनि कति प्याक आएको होला के, 4 गाडी गइसक्यो एउटै खालि आउँदैन। अब हेर सुमी, यसरी कुरेर बसेर हुँदैन, जुन गाडी आउँछ त्यसमै झुन्डेर भए पनि जानुपर्छ है।
अँ जान्छ नि खुब, त्यस्तो खुट्टा राख्न नसक्ने गाडीमा कसरी जाने के झुन्डेर?
हाँ केही हुन्न के, मिलेर जाउँला नि। ऊ हेर त बरु गाडी आए जस्तो छ। हो यही हो, हात दे त, रोक न रोक।
ल ल यता आइज।
ल ल ल झर्ने चढिहालौ त, यही झरौँ यही झरौँ। ल ल ल।
ओहो यो गाडी पनि कति प्याक हो के। ल हेर त अब कसरी चढ्ने यस्तो गाडीमा रिता?
अब नचढेर के गर्ने भन् त, आज सबै गाडी यस्तै आइरहेछ। आइजौ कोचिएर भए पनि जाउँ, बरु अहिले सिट खाली भएपछि बस्लिस् त।
अरे
ओ दिदीहरू, जाने हो कि तपाईँहरू? जाने भए खुरुक्क चढ्नु क्यारे, नभए खोइ ढोकामा नबुनिस् त। खोइ खोइ खोइ,
हो जाने हो भाइ जाने हो।
ल चढ्नु चढ्नु, त्यसो भए चढ्नु, ढिला भइसक्यो यहाँ।
ल ल ल, ओइ सुमी चढ के चढ, धेरै नसोच भने।
कस्तो ढिलेको हो के, अत्तेरिका सासै फेर्न नसकेला जस्तो पो भयो त।
अब के गर्ने त भन्न, जान त परिहाल्यो जसरी भए पनि।
होइन है भाइ, हिजो अस्ति त यस्तो प्याक हुँदैन त गाडीहरू, आज चाहिँ के भएको नि यस्तो?
के हुनु दिदी, तल गल्छीमा बाटो बिग्रेर उताबाट आउने गाडीहरू उतै अड्किरहेछन्, अनि यता भएको गाडीले सब मान्छेहरूलाई बोक्नु पर्छ के, अनि प्याक त भइहाल्छ नि।
ए कान्छा के गरिरहेछ त, मान्छे बसिरहेछन् त्यहाँ बाटोमा, स्वत जाने कि होइन भनेर।
हस् दाइ हस्, ओ दाइ जाने हो जाने हो। ल ल ल ल आउनुहोस्, ल ल ल दिदी अलि मर सोच्नुहोस् तपाईँ। हो अलि अलि,
अब कहाँ सर्ने हो क्या भाइ यो भन्दा त, ठाउँ पनि त हुनु पर्यो नि, कति हालेको हो कि मान्छे पनि।
अब नहालेर के गर्ने दिदी, सबैलाई लानै पर्यो।
अब लानै पर्यो भन्नु गुन्द्रुक खाँदै यसरी खान त मिलेन नि भाइ।
होइन ओए केटा, के भयो हँ? के को हल्ला हल्ला हो त्यहाँ?
के हुनु दाई, यो दिदीहरूलाई अप्ठ्यारो भयो अरे।
अब अप्ठ्यारो त भइहाल्छ नि, लोकल गाडी हो, मान्छे हाल्नै पर्यो।
अब मान्छे हाल्नै पर्यो भनेर यसरी खुट्टै टेक्न नसक्ने गरी हाल्न त भएन नि। यहाँ हामीलाई कस्तो अप्ठ्यारो भइरहेछ।
अप्ठ्यारो नहुनु त आफ्नै कार लिएर आउनुपर्छ नि बहिनी। लोकल गाडीमा त यस्तै हो, मन लाग्यो चढ्यो भने जा, नत्र ओर्लियो हुन्छ क्या मतलब।
तपाईँहरूले चढ भने चढ्ने अनि झर भने झर्ने हो कि क्या? झर्ने ठाउँ आएपछि झरिहाल्छ नि भन्नु पर्छ
तपाईँ। भयो, धेरै हल्ला नगरौ। खै खै खै, पछाडि सुन्नुहोस् पछाडि।
हेर्नु कस्तो माथिको मान्छेहरू रहेछ भनेको। अहिले पुलिसलाई फोन गरिदिन्छ अनि थाहा पाउँछ नि। हेर्न फेरि यो चुप लाग् त, के चुप लाग्ने? देखिनस् कस्तो कुरा गरेको। अय्या कस्तो खाल्टोमा उभारेको हो कि? मसँग रिसाएर त होला नि यस्तो गरेको। होइन कसरी चलाएको हो कि? यत्रो मान्छे छ, अलिक बिस्तारै चलाउनु पर्दैन?
त्यही त, अलिक बिस्तारै चलाउनु नि दाइ।
बिस्तारै गयो त कहिले आउने अर्को टिप के थाहा? डराउनु पर्दैन, हामी लोकल ड्राइभर हो कि।
सधैँ यसरी नै चलाउने हो भनेर हुन्छ कि क्या हो? यस्तो थोत्रो गाडी छ, फेरि मान्छे पनि यस्तो कोचेको छ कि के कुरा गर्नु र?
हेर्नु बहिनी, तपाईँ अघिदेखि धेरै कराइरहनु भएको छ, मैले याद गरिरहेको छु। मेरो गाडी हो यो, मलाई जति मन लाग्छ त्यति कुदाउँछु। तपाईँ भनेर हुन्छ, मेरो गाडी हो, मलाई जति मन लाग्छ त्यति हाल्छु। तपाईँलाई मन लाग्दैन भने खुर्क झरे गइहाल्नु त्यहाँ तल। ओ केटा, झारे उहाँहरूलाई। याद गरे गरे खाली काम छैन।
होइन रिता, यो मान्छे त अति नै पो गर्यो त। उसले त यतिका मान्छे राखेर गाडी चलाइरहेछ, त्यही माथि कुदाउनु पनि हेर्न कुदाएको। अझ हामीलाई पो झर्ने गाडीबाट पोख न। यसलाई त म ट्राफिकलाई फोन गरेर रोक्न नलागिकन कहाँ छोड्छु र?
अरे के गर्न लागि त सुमी, कहाँ ट्राफिकलाई फोन गर्नला? बेकारमा अड्किन्छ के छोड्दे।
तल करा, यस्तै ढिला भइसक्यो, उस्तै ढिला भइसक्यो। हामीले यसरी कम्प्लेन नगरेर हो बुझिस्? यो गाडीहरूले जथाभावी मान्छे राखेर दुर्घटना हुने, अहिले यतिका मान्छेलाई केही भइहाल्यो भने को जिम्मेवार हुन्छ भन् त? म त फोन गरिदिन्छु ट्राफिकलाई। नम्बर कति रे? 100 होइन? साँच्चै त 100 त पुलिसको पो, 103 होइन ट्राफिकको? अब मैले जाने छ, अब फोन गर्छु नि। हो सर, मैले हो तपाईँलाई फोन गरेको। यो गाडीले अट्नेभन्दा बढी मान्छे राखेर ओभर स्पिडमा गाडी चलाउँदा हामी सबैलाई गाह्रो भयो। कति मान्छेहरूले गाडी बिस्तारै चलाउनु भन्दा पनि सुने नसुने चाहिँ गरेर गाडी चलाउनु भयो, त्यसैले मैले फोन गरेको सर तपाईँलाई।
होइन होइन सर, यो बहिनीले गाडी चढेदेखि नै मसँग न्यु खोजिरहेको थिएँ, अब त्यसैको रिस पोख्न लाग्यो यसरी गाडी रोकाएको। मैले त्यसरी स्पिडमा गाडी चलाएकै छैन सर।
होइन होइन, यो मान्छेले झुटो बोल्दैछ सर। हामी कतिजनाले गाह्रो भयो बिस्तारै हाँक्नुहोस् भन्दा मन लागे बस्नुहोस् नभए झरेर जानुहोस् भनेर उल्टै थर्काएको थियो हामीलाई।
त्यही त, अर्को टिप गर्न भ्याइँदैन भनेर मजाले कुदाएको हो सर गाडी।
के हो
यात्रुले भन्ने कुरालाई यसरी व्यवस्था गर्ने तपाईँ? यात्रुको सुरक्षा ठुलो कि तपाईँको टिप ठुलो? हँ
तेरिका सर, पनि त्यस्तो होइन कि सर, मैले त्यस्तो गरेकै छैन।
ल ल, तपाईँ धेरै बोल्नु पर्दैन। अब कसले किन के गरेको भन्ने कुरा त प्रष्ट भइहाल्यो। गाडी जस्तो जनतालाई सुविधा दिने कुरा चलाउँदा पनि यस्तो लापरवाही गर्ने, तपाईँलाई कारवाही नगरी कहाँ छोड्छु म? यो मान्छेको लाइसेन्स ब्लु बुक खोसेर गाडी साइड लगा त।
हस् सर।
तेरिका होइन, मेरो कुरा त सुन्नु न सर। तपाईँ के?
अब तपाईँको सब कुरा सुन्छु म, उता हिँड्नुहोस्।
तपाईँलाई धेरै धेरै धन्यवाद सर।
धन्यवाद त तपाईँलाई भन्नुपर्छ बहिनी, यतिका मान्छेको ज्यान जोखिम पर्नबाट बचाउनु भयो। तपाईँ पहिलो मान्छे हुनुहुन्छ जसले मलाई यसरी फोन गरेर ट्राफिक कारवाहीका लागि मद्दत माग्नुभयो।
यो त हामी सबैको जिम्मेवारी हो नि सर।
तर बहिनी, तपाईँहरूको जिम्मेवारी यतिमै मात्र चाहिँ सकिँदैन है।
भन्नाले सर?
भन्नाले यस्तो भिडभाड भएको गाडीमा बस्ने ठाउँ नहुँदा नहुँदै जबरजस्ती कोचिएर अनि झुन्डिएर चढ्नु तपाईँहरूको पनि त लापरवाही हो नि, होइन र?
तर के गर्ने के सर, हामीलाई पनि त बाध्यता छ नि। गाडी त्यस्तै प्याक आउँछ, समयमा ठाउँमा पुग्नु परिहाल्यो, नचढेर पनि के गर्नु र सर?
गाडी यस्तै प्याक आउँछ भने समयभन्दा अलिक चाँडै गाडी कुरेर बस्ने नि, र अन्य विकल्पहरू पनि के छन् त्यसबारे पनि सोच्नु पर्यो।
हो, सरले भन्नुभएको कुरा एकदमै ठिक हो। समयको अलिक ख्याल गरेर हिँडेर अलिक जिम्मेवार भयो त सुरक्षित हुने त हामी नै त हो नि।
हो त। ल बहिनी, तपाईँलाई फेरि पनि धन्यवाद। यस्तै यस्तै राम्रो काम चाहिँ अरू बेला पनि गर्नुपर्छ है। लौ, अहिलेलाई चाहिँ हामी गयौँ।
हुन्छ सर, तपाईँलाई धेरै धेरै धन्यवाद फेरि पनि।
ए भए साथी, कस्तो राम्रो काम गरे कि है सुमीले, मलाई त एकदमै खुसी लाग्यो है। अनि एउटा कुरा त मैले भन्नै पो बिर्सेछु त, आज तपाईँलाई दुईटा कथा सुनाउनुको कारण पनि यही हो के साथी। अब हेर्नु त, गौरवको कथामा गौरव र उसका साथीहरूको लापरवाहीले गर्दा दुर्घटना भएको थियो, तर सुमीको कथामा पनि त दुर्घटना हुन सक्थ्यो नि। तर सुमीले जागरूक भएर ट्राफिकलाई फोन गरी र गाडी रोक्न लगाए, तब त उनीहरू चढेको गाडी दुर्घटना हुनबाट बच्यो नि। त्यसैले नि साथी, सबै किशोर किशोरीहरू अनि युवाहरू चाहिँ गौरव र उसका साथीहरू जस्तै लापरवाही हुन्छन् भन्ने पनि छैन है। सुमी जस्तो जिम्मेवार पनि त हुन्छन् नि। त्यसैले साथी, हामीले चाहे गर्न नसकिने भन्ने केही रहेनछ भन्ने त आज सुमीले चालेको कदमबाट पनि त प्रष्ट हुन्छ नि। ए बोइ साथीहरू, हो अब सरोकारवालाहरूले पनि यस्तो कुरामा चासो देखाउनु पर्ने हो, तर अब सधैँ उनीहरूले नै गर्लान् भनेर चुप लागेर बसेर पनि त भएन नि, होइन? सुमीले गरेको जस्तो काम त हामीले पनि त आफ्नो ठाउँबाट गर्न सक्छौँ नि, होइन र? त्यसैले साथी, के गर्न सकिन्छ अनि कसरी गर्न सकिन्छ भन्ने बारे चाहिँ सोचौँ है साथी, सोचौँ। ए बोइ साथी, दुईवटा कथा सुनाउँदा सुनाउँदै मैले त समय बितेको पत्तै पाइनँ। अब त म पनि जानुपर्छ, बरु पछि भेट्छु नि है साथी, अहिलेलाई चाहिँ बाई बाई।
मेरो बेस्ट फ्रेन्ड किशोरीले हामीलाई कस्तो राम्रो कुराहरू सुनाएर गएको है। र साथी, आजको कथा जस्तै आज भोलि हाम्रो देशमा कन्ट्रीमा विभिन्न कारणले गर्दाखेरि सडक दुर्घटनाहरू बढ्दै गइरहेको छ क्या।
त्यही त भनेको आयुष, अब हेर न, आज भोलि हामीले हरेक दिन कहीँ न कहीँ कतै न कतै सडक दुर्घटनाका कारण मान्छेहरू मरेको, घाइते भएको भन्ने कुराहरू पनि त कति सुनिरहेका हुन्छौ नि।
हो नि, र साथी, कतिपय एक्सिडेन्ट्सहरू दुर्घटनाहरू त आजको कथामा देखाए जस्तै हाम्रै लापरवाहीले गर्दाखेरि भइरहेको हुन्छ नि, के कसो होला?
त्यो त हो नि आयुष, र कतिपय एक्सिडेन्टहरू भने अरूको कारणले पनि भइरहेको हुन्छ। तर थाहा छ तिमीलाई आयुष, ट्राफिक प्रहरीको तथ्याङ्कले देखाए अनुसार नेपालमा हरेक वर्ष 1,800 हाराहारीमा सडक दुर्घटनाको कारण मृत्यु हुने र लगभग 8,400 भन्दा धेरै सवारी साधनहरू चाहिँ दुर्घटनामा पर्ने गरेको कुराहरू पनि त देखाएको छ नि।
ओ माय गॉड, यो तथ्याङ्क त कस्तो डरलाग्दो है।
हो नि आयुष, र साथी तपाईँलाई थाहा छ यस्ता सडक दुर्घटनाका कारण वर्षेनी 11,000 भन्दा बढी सडक प्रयोगकर्ताहरू दुर्घटनामा परेर घाइते हुने गरेको कुरा पनि त्यो ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। अनि अर्को कुरा नि आयुष, नेपालमा प्राकृतिक विपत्तिबाट हुने क्षति भन्दा पनि सडक दुर्घटनाबाट हुने क्षति धेरै भएको भन्दै विश्व स्वास्थ्य संगठनले पनि चिन्ता व्यक्त गर्दै आएको छ के। र नेपाल सरकारलाई सडक दुर्घटना कम गर्नको लागि भनेर पटक पटक सचेत पनि गराइरहेको छ के।
ओहो, यो त एकदम नराम्रो कुरा हो नि, होइन र मेरो बेस्ट फ्रेन्ड? र आफै सोच्नुहोस् त, यसरी नै दुर्घटनाहरू बढ्दै जाने हो भने त के हुन्छ भनेर। र साथी, मैले रिसर्च गर्दाखेरि के पनि थाहा पाथे भने नि, हाम्रो मृत्युको चौथो कारण भनेको सडक दुर्घटना हो भनेर। अब हेर्नु त मेरो कुलकुल फ्रेन्ड, प्राकृतिक विपत्ति भन्ने कुरा त हाम्रो हातमा हुँदैन नि। कति बेला कहाँ प्राकृतिक विपत्ति आउँछ भन्ने कुरा त हामीलाई थाहा हुँदैन। तर मेरो बेस्ट फ्रेन्ड, सवारी दुर्घटना भनेको कुरा त हामी आफैले कन्ट्रोल गर्ने कुरा हो नि, होइन र? र कला, तिमीलाई यो सडक दुर्घटनाहरू, रोड एक्सिडेन्टहरू चाहिँ के कारणले भइरहेको छ भन्ने कुरा चाहिँ लाग्दैन, यस्तो दिमागमा आउँदैन?
आउँछ नि आयुष, अब दुर्घटनाको कारणहरू त धेरै नै हुन्छन् होला के। तर मेरो विचारमा त यो आजकल छ नि, क्षमता भन्दा धेरै यात्रुहरू राखेर अनियन्त्रित ढङ्गले सवारी चलाउनु नै हो जस्तो लाग्छ है मलाई त।
त्यो सँगसँगै नै मेरो कुलकुल फ्रेन्ड, कतिजना साथीहरू चाहिँ मादक पदार्थ सेवन गरेर गाडी चलाउने, मोटर बाइक चलाउने, र ड्राइभरहरूमा पनि के देखिन्छ भने नि, को छिटो पुग्ने भनेर चाहिँ होडबाजी गर्दाखेरि ओभरटेक गर्ने, रङ साइडबाट एकदमै स्पिडमा कुदाउने, र बाटो कस्तो छ, बाटोमा गाडीको चाप कस्तो छ भन्ने कुरा चाहिँ बुझ्दै नबुझिकन चाहिँ गाडी चलाउँदाखेरि पनि यो रोड एक्सिडेन्ट्सहरू चाहिँ हुने गर्छ नि, होइन र?
आयुष, त्यो चाहिँ एकदम राम्रो कुरा उठायो है। अनि आयुष, मैले दुर्घटना बढ्नुको कारण के हो र यसलाई रोक्नको लागि के गर्न सकिन्छ भन्ने बारेमा महानगरीय प्रहरी प्रभागका प्रवक्ता बसन्त पन्तसँग कुरा गरेकी थिएँ, बरु त्यही नै सुनौ न एकछिन, हुँदैन?
भइहाल्छ नि, ल त मेरो कुलकुल फ्रेन्ड, सुनौ है त उहाँको कुरा।
म एसपी बसन्त पन्त, महानगरीय ट्राफिक प्रहरी महाशाखा, म यहाँको प्रवक्ता पनि हो। दुर्घटनाहरू हुने विभिन्न कारणहरू हुन्छन्, त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा मानवीय त्रुटिका कारणले पनि दुर्घटना हुन्छ, जस्तो चालकको लापरवाही, कसैले मादक पदार्थ सेवन गरेर चलाउने, कसैले क्षमताभन्दा बढी सवारी के मान्छेहरू प्यासेन्जरहरू राख्ने, स्पिडमा चलाउने, ओभर स्पिडमा चलाउने, लामो दूरीमा एउटै चालकले चलाउने, सडकमा यात्रुहरू जथाभावी क्रस गरिदिने, रफ ड्राइभिङ अन्निलेज गरिदिनेदेखि लिएर साना बच्चाहरू सडकमा छोड्ने त्यसले यी कुराहरूलाई मानवीय कारण भन्दछन्। त्यस्तै यान्त्रिक गडबडीले पनि कहिलेकाहीँ दुर्घटना हुन्छ। यावत कुरोले चाहिँ सवारीको अवस्थाको कारणले पनि दुर्घटना हुने गर्दछ भने यदा कदा सडकका कारणले जस्तो पहाडी एरियामा धुले सडकहरू बिना इन्जिनियरिङका बनेका सडकहरू हुन्छन् जुन खालि ट्र्याक मात्रै खोलेका हुन्छन् तर कुनै पनि रुट पर्मिसन बिनाका सवारी साधनहरू त्यहाँ चलाइएका हुन्छन् भने त्यस्ता ठाउँमा सडकको कारणले पनि दुर्घटना भएको देखिन्छ। यसमा हरेक व्यक्तिले ट्राफिक नियमको पालना गर्ने हो, हरेकले आफू अनुशासित बन्ने हो, हरेकले मैले गलत गर्दा अरूलाई कति मार्का पर्छ भनेर यदि हिँड्ने हो भने दुर्घटनाहरू न्यूनीकरण हुन्छ। ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग मिल्दछ। जस्तो लामा सवारी रुटहरूमा हरेक ठाउँमा दुईटा चालकहरू अनिवार्य रूपमा जानुपर्छ, किन भन्दा एउटै चालकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जान सक्दैन। आफ्नो क्षमताभन्दा बढी सवारी साधनमा यात्रुहरू राख्नु हुँदैन र यात्रुहरूले पनि आफू सचेत हुनुपर्छ, चालकको अवस्था के छ, गाडीको अवस्था के छ। हरेक व्यक्तिहरू जुन सडकको छेउछाउमा बसेका छन्, कुनै चाहे होटेलको नाममा, चाहे पेट्रोल पम्पको नाममा, चाहे ग्यारेजको नाममा, चाहे वर्कसपका नाममा, यी व्यक्तिहरूले पनि सवारी साधनको लागि हो, हामीले अकुपाई गर्नु हुँदैन, हामीले त्यसमा हिँड्नु हुँदैन, हामीले किनारबाट हिँड्नुपर्छ, बाटो क्रस गर्दाखेरि तोकिएका ठाउँबाट गर्नुपर्छ भनेर यदि सबै सडक प्रयोगकर्ताले सचेत भइदिने हो भने दुर्घटना न्यूनीकरण हुन्छ। कोही अज्ञानतावश गरेका छन्, कोही जानाजान लापरवाही गरेका छन्, उहाँहरूलाई ले नियमको व्यवस्था गरेको देखिन्छ। त्यही भएर अहिले हामीले अब कानुन संशोधन गर्ने क्रममा छ र त्यस्ता सडक जथाभावी पार गर्ने व्यक्ति अब कारवाहीको दायरामा ल्याउनुपर्छ, यिनीहरूलाई पनि जरिमाना गर्नुपर्छ भनेर हामीले यो कुरा राखिरहेका छौँ। सम्भवतः यो चाँडै लागू हुन्छ। एकजनाले गर्यो, दोस्रोले बाटो क्रस गर्यो, त्यो पाँचजना भएपछि पाँचचोटि बाटो काट्नुभन्दा पाँचजना एक ठाउँमा जम्मा भएर ट्राफिक प्रहरीको इसारामा वा ट्राफिक प्रहरी नभएको ठाउँमा पाँचैजना एकैचोटि क्रस गर्नुभयो भने पनि सहज हुन्छ। कुनै भाइ बहिनीहरूको स्कुलमा यदि त्यस्तो ट्राफिक प्रहरी आएर त्यस्तो नलेज दिनुपर्ने अवस्था छ भने उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुभयो भने हामी त्यो पनि व्यवस्था मिलाउँछौँ। त्यसैले उहाँहरू पहिले आफूले पनि ट्राफिक नियमको पालना गर्नु पर्यो। यदि छैन, केही कन्फ्युज छ भने हामीसँग सम्पर्क राख्यो भने हामी स्कुल क्याम्पसमै आएर पनि यस्ता कार्यक्रमहरू हामी गर्छौँ। सचेत व्यक्तिले थाहा नभएका व्यक्तिहरूलाई सिकाउनु पर्छ। सम्पूर्ण श्रोताहरूलाई म के अनुरोध गर्न चाहन्छु भने सडकमा लापरवाही पूर्वक यदि हिँड्ने हो र सवारीमा लापरवाही पूर्वक प्रयोग गर्ने हो भने आफ्नो जीव र धनको नोक्सान हुन्छ। हाम्रो सानो लापरवाहीले ठुलो क्षति भएका विभिन्न उदाहरणहरू छन्। यहाँहरू सबै सडकमा हिँड्दाखेरि सडक नियमको पालना गरिदिनुहोस्, सवारी प्रयोग सवारी नियमको पालना गरिदिनुहोस्, ट्राफिक प्रहरी तपाईँहरूको साथी हो, तपाईँले ट्राफिक प्रहरीलाई सहयोग गर्नुहोस् र एक अर्काले मिलेर जीवधनको सुरक्षा गर्ने र ट्राफिकलाई व्यवस्थित गर्ने, दुर्घटना न्यूनीकरण गर्ने काममा हामी सहभागी सँगै हुनुपर्छ भनेर उहाँलाई अनुरोध गर्न चाहन्छु।
पन्तजीलाई धेरै धेरै धन्यवाद हामीलाई यति धेरै राम्रो जानकारी दिनुभएकोमा।
आयुष, तिमीलाई लाग्दैन प्रवक्ता पन्तले भन्नुभए जस्तै हामीले थोरै मात्र सतर्कता अप्नाउने जिम्मेवार बन्ने हो भने त केही हदसम्म भए पनि यो एक्सिडेन्टहरू अथवा भनौ न दुर्घटनाहरू त कम गर्न सकिन्छ होला भनेर
लाग्छ नि। कला किन नलाग्नु र साथी, मलाई त के लाग्छ भने नि अरूलाई देखाउनको लागि, अरू सामु चाहिँ एकदमै कुल हुनको लागि चाहिँ हामी फास्ट फास्ट गाडीहरू चलाउँछौँ, आफ्नो सवारी साधनहरू चलाउँछौँ नि, र यो त एकदमै नराम्रो कुरा पनि हुने होइन र त्यही कारणले गर्दाखेरि हामी सबैजना एकदमै जिम्मेवार पनि हुनुपर्छ।
यो कुरा चाहिँ एकदमै राम्रो है र साथी, हतार छ भनेर एकदमै भिडभाड भएको गाडीमा पनि झुन्डेर यात्रा नगर्ने र त्यसरी यात्रा गर्नेहरूलाई पनि यसरी जोखिमपूर्ण यात्रा गर्नु हुँदैन भनेर भन्नुपर्छ होला। र त्यो कुरामा भने विशेष गरी तराईतिरको साथीले चाहिँ अझ बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ है आयुष मलाई त।
विशेष गरी तराईको साथीले विशेष ध्यान दिनुपर्छ अरे, होइन किन कला?
अब किन हुनु नि आयुष, हेर न, तराईमा धेरै साथीहरू साइकलमा यात्रा गरिरहनु भएको हुन्छ र एकदमै स्पिडमा आउने लामो तथा छोटो दूरीको बस र ट्रकहरूले साइकल यात्रुहरूलाई एकदमै व्यवस्था गरेर गाडी कुदाउने पनि गर्नु हुँदो रहेछ के, जुन कुरा मैले अस्ति कपिल वस्तुको यात्रामा देखेकी थिएँ के।
ए हो र, त्यसो भए त कला डियर, साइकल चलाउने साथीहरूको लागि तराई होस् या अन्य कुनै ठाउँमै होस् नि, छुट्टै साइकल लेनको व्यवस्था गर्यो भने त त्यस्तो समस्याको समाधान त गर्न सकिन्छ होला नि, होइन र?
हो नि आयुष, त्यो त।
र अर्को कुरा नि मेरो कुल फ्रेन्ड, कहिले काहीँ चाहिँ तराईको साथीहरूले बाध्यता माने एउटै बाटोमा साइकल र बसहरू कुदेको जस्तै हामीले पनि बाध्यतामा परेर पनि त्यस्तो जोखिमपूर्ण यात्रा गरिरहेका हुन्छौँ नि। अब हेर्नुहोस् त, कहिले छिटो पुग्नको लागि कहिले के कारणले गर्दाखेरि होस्, तर एकपटक यसो सोच्नु त साथी, यसरी यात्रा गर्दा र अनियन्त्रित रूपमा सवारी चलाउँदाखेरि चाहिँ हाम्रो जीवन कति धेरै असुरक्षित हुन्छ भनेर आफै सोच्नुहोस् त साथी।
यो कुरा चाहिँ सोच्नु एकदमै आवश्यक छ है साथी। त्यसैले नि हामी युवा र किशोर किशोरी साथीहरू मिलेर सडक दुर्घटना रोक्नको लागि पनि त धेरै कामहरू गर्न सक्छौ नि, होइन र आयुष?
पक्कै पनि हो नि, र तिमीले भनेको कुरा चाहिँ एकदमै राम्रो हो कि। बरु यस्तो गरौँ न, यही प्रश्न चाहिँ हाम्रो साथीलाई सोधौँ न। हुन र
सोध्ने होइन कि आयुष, मैले त हाम्रो साथीहरूलाई फोन गरेर सोधि पनि सके के। हामी आफैले नै सडक दुर्घटना कम गर्नको लागि के कस्ता रचनात्मक उपायहरू गर्न सक्छौ भनेर। त्यो त मलाई पहिलेदेखि नै थाहा भएको कुरा हो कि आयुष। बरु अब ढिला नगरिकन सुनाइहाल्छु है त हाम्रो साथीले के भन्नुभएको छ भनेर।
श्रद्धा थापा भुटोल। सडक दुर्घटना रोक्नको लागि हामी युवाहरूले अब ठाउँ ठाउँमा हामीले सडक नाटकहरू देखाउन सक्छौँ। बाटोमा बाटो क्रस गर्न लागिरहेका मान्छेहरूलाई हामीले यसरी यहाँबाट बाटो क्रस गर्ने भनेर सिकाउन सक्छौँ। जेब्रा क्रसिङबाट जेब्रा क्रसिङ देखाएर प्रहरीहरूसँग हामीले अन्तर्क्रिया गर्न सक्छौँ। यस्तो विभिन्न कामहरू गरेर हामीहरूले सडक दुर्घटना कम गर्नको लागि पहल गर्न सक्छौँ।
मेरो नाम वासुदेव शर्मा हो। म झापा जिल्ला कोहरा गाविस नौ दामुन्नामा बस्छु। अब के अरे गाउँठाउँमा यस्तो सडक दुर्घटना रोक्नलाई चाहिँ आफ्नो गाउँठाउँबाट धेरै प्रयासहरू गर्न सकिन्छ। जस्तै कि अब ठाउँ ठाउँमा ब्रेकरहरू बनाउने, अल्डाइमोस्टहरू बाटामा नछोड्ने जथाभावी, हो त्यस्तै अन्य अन्य अरू पनि उपायहरू गर्न सकिन्छ।
मेरो नाम लक्ष्मी चाण्डे। म हजुर, यो जुन सवारी दुर्घटना भइरहेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि सबभन्दा पहिला त हामीले जनचेतना फैलाउने काम गर्न पर्यो। त्यसको लागि चाहिँ सबभन्दा राम्रो उपाय भनेको सडक नाटकलाई लिन सक्छौँ। ठाउँ ठाउँमा सडक नाटक गरेर हामीले जनचेतना फैलाउन सक्छौँ भने, अर्को चाहिँ जुन यो सवारी सम्बन्धी जुन ऐन छ त्यो कार्यान्वयन गर्नलाई चाहिँ सम्बन्धित निकायलाई हामी युवाको तर्फबाट दबाब दिन सक्छौँ।
म आर्य जनकपुरबाट सवारी सागरको दुर्घटनाहरू रोक्नका लागि आफ्नो गाउँ सहरहरूमा बेला बेलामा कार्यक्रमहरू गर्दाखेरि पनि मान्छेहरूभित्र चेतना आउन सक्छ। र त्यसै गरी गाउँ गाउँमा गएर पोस्टर पाम्पलेटहरू छाप्नु पर्दछ।
यति राम्रो र रचनात्मक उपायहरू भन्नुभएकोमा सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ है। र साथीले भन्नुभयो जस्तै नि, सवारी दुर्घटना रोक्नको लागि र त्यसबाट हुने क्षति कम गर्नको लागि त हामी आफैले पनि विभिन्न किसिमका रचनात्मक कामहरू गर्ने, जनचेतना जोगाउने कामहरू गर्ने, सडक सुरक्षाको बारेमा अन्तर्क्रिया जस्तो कार्यक्रमहरू गर्नुपर्छ नि, होइन र आयुष?
हो नि, जस्तो कि नि साथी, बाल क्लब यानि कि चाल क्लबको साथीहरूले चाहिँ चालक, ट्राफिक प्रहरी र स्थानीय मानिसहरूसँग मिलेर चाहिँ अन्तर्क्रियात्मक कार्यक्रम पनि गर्न सक्छौँ। त्यसै गरी नि साथी, स्कुलमा शुक्रबारको दिन या त अरू कुनै दिन नै ट्राफिक नियम, सडक दुर्घटनाको बारेमा पनि विभिन्न किसिमको कार्यक्रमहरू, प्रोग्रामहरू जस्तो कि चित्रकला प्रतियोगिता, कविता तथा गीत प्रतियोगिताहरू पनि गरेर जनचेतना यानि कि अवेरनेस त फैलाउन सक्छौँ नि, होइन र साथी?
पक्कै पनि हो नि आयुष। र साथी, हामीले कति देखिरहेका हुन्छौँ कि स्कुलका साना साना साथीहरू सडकमा आएर सडक सुरक्षा, बाटो कसरी र कहाँबाट काट्ने भन्ने बारेमा जानकारी दिइरहनु भएको हुन्छ। त्यस्तै रेड क्रस, स्काउटको साथीहरू र स्वयंसेवक साथीहरू पनि सडक सुरक्षा सम्बन्धी काम गर्नको लागि चाहिँ लागि परिरहनु भएको हुन्छ के हो। उहाँहरूलाई देखेर चाहिँ साँच्चै खुसी लाग्छ र धन्यवाद पनि दिनु मन लाग्छ। र साथी, उहाँहरूलाई सहयोग गर्ने त हाम्रो पनि जिम्मेवारी हो नि, होइन र? होइन, के भयो आयुष तिमीलाई? किन मन रद्द सुरु भएको तिम्रो? झन् ऊ बोल्ला कि भनेर सोच्या त चुपचाप बसिरहेछ त।
त्यस्तो के होइन क्या कला, म सोच्दैछु के सोच्दैछु, होइन के खासमा यति धेरै सडक दुर्घटनाहरू हुनुमा चाहिँ बढी जिम्मेवार चाहिँ को छ भनेर चाहिँ कस्तो मेरो दिमागमा हुन्छ नि यो प्रश्न आइरहेछ क्या।
ए, त्यस्तो पो हो कुरा, कस्तो बिर्सेको, अघि पनि त हामीले यो बारेमा अलिअलि छलफल गरेका थियौँ नि। तर केही छैन के आयुष, हामीले त अलिअलि छलफल गर्यौँ, अब अरू कुराहरू चाहिँ हाम्रो साथीले नै भन्नुहुन्छ के।
गुड आइडिया, तिमीले एकदमै राम्रो कुरा गर्यो के कला डियर। ल त साथी, रेडी हुनुहोस् है आजको भोइसेस अफ युथ प्रश्न सुन्नको लागि। र हामी तपाईँलाई यही नै प्रश्न सोध्नेछौँ, र त्यो प्रश्न सोध्नको लागि र अघिल्लो हप्ताको भिओआई प्रश्नमा तपाईँले नै पढाउनु भएको विचार पनि लिएर आउँदैछन् तपाईँको आफ्नै साथी सरिता।
नमस्ते साथी, यो हप्ताको भिओआई प्रश्न र अघिल्लो हप्ताको भिओआई प्रश्नमा तपाईँहरूले नै पठाउनु भएको विचार लिएर आइसके है। म तपाईँलाई नै मनको भित्रीकै साथी, भित्री कुनादेखि माया गर्ने साथी सरिता। र साथी, सबैभन्दा पहिले त यस हप्ताको भिओआई प्रश्न नै सोध्नेछु, त्यसपछि पढ्नेछु अघिल्लो हप्ताको भिओआई प्रश्नमा तपाईँले पठाउनु भएको विचारहरू। र साथी, यो हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा बढ्दै गइरहेको सडक दुर्घटनामा सबैभन्दा जिम्मेवार को छ जस्तो लाग्छ? साथी प्रश्न फेरि एकपटक है त, तपाईँको विचारमा बढ्दै गइरहेको सडक दुर्घटनामा सबैभन्दा जिम्मेवार को छ जस्तो लाग्छ? यस प्रश्नमा तपाईँले लागेको विचार पठाउनका लागि मोबाइलको म्यासेज बक्समा गएर VOY टाइप गरी खाली ठाउँ छोडी आफूलाई लागेको विचार सर लेखेर पठाउनुहोस् 4400 यानि कि 4400। ल त साथी, अब भने म अघिल्लो हप्ताको VOY प्रश्नमा तपाईँहरूले नै पठाउनु भएको विचार पढिहाल्छ है त। र अघिल्लो हप्ताको VOY प्रश्न थियो, तपाईँको विचारमा अपाङ्गता भएका साथीहरूमा के कारणले गर्दा हीनता बोधको भावना आउँछ होला? जसमा हाम्रो हेटौडाका साथी सुदास पाखरिन लेख्नुहुन्छ, अपाङ्गता कोही जन्मजात नै हुन्छन् त कोही दुर्घटनाबाट हुन्छ। अपाङ्गता हुनु कसैको रहर हुँदैन, म पनि अपाङ्गताहरू मध्ये एक हुँ। मेरो बोलीमा समस्या छ र मेरो बोली अड्किन्छ, जसको कारणले म अरू सामु बोल्दा मलाई जिस्क्याउने गिज्याउने गर्दछन्, जसले गर्दा मलाई अरू सामु प्रस्तुत हुन अप्ठ्यारो लाग्छ र ममा भएको प्रतिभा देखाउन पनि सकिरहेको छैन। कहिलेकाहीँ त हामी जस्ता अपाङ्गताहरूको लागि आवाज उठाउने घर परिवारका मान्छे र समाजका मान्छेहरूले नै हेप्ने गिज्याउने गर्दछन्, जसले म जस्ता अपाङ्गता भएका साथीहरूमा हीनता बोधको भावना आउँछ भनेर लेख्नु भएको छ। त्यस्तै कञ्चनपुरबाट साथी नीति भुजेर लेख्नुहुन्छ, अपाङ्गता हुनुभएका साथीहरूमा हीनता बोधको भावना हुनुको कारण उसको वरिपरिको वातावरण हो। समाज र घरका आफन्तको तिरस्कार र साथीभाइमा हाँसोको पात्र बनाएर खिल्ली उडाउनु, विद्यालयमा अपाङ्ग मानिसहरूले केही गर्न सक्दैन भन्ने सोच राख्नु, शिक्षक शिक्षिकाहरूको नराम्रो व्यवहार, समाजमा बस्ने सपाङ्ग मानिसहरूको रुखो बोली व्यवहारले गर्दा नै अपाङ्गता भएका मानिसहरूमा हीनता बोधको भावना आउँछ भनेर लेख्नु भएको छ। विचार पठाउने सबै साथीलाई धन्यवाद। विचार पठाउने साथीहरू मध्ये धेरै साथीहरूले अपाङ्गता हुने साथीहरूमा हीनता बोधको भावना हुनुको कारण भनेकै समाज, घर परिवार र साथीभाइको अपहेलना हो भनेर भन्नुभएको छ। अपाङ्गता हुनुभएका साथीले केही गर्न सक्दैनन् भन्ने भावना र आफ्नै घर परिवारका मान्छेले उहाँहरूलाई साथ र सहयोग दिनुको साटो उहाँहरूप्रति नराम्रो व्यवहार गर्नाले अपाङ्गता हुनुभएका साथीहरूमा हीनता बोधको भावना हुनुको मुख्य कारण हो भन्ने धारणा राख्नु भएको छ। ल त साथी, यो हप्ताको VOY प्रश्नमा आफूलाई लागेको विचार पठाउँदै गर्नुहोला भन्दै म सरिता यस स्तम्भबाट बिदा हुन्छु है त।
साथी सरितालाई धेरै धेरै धन्यवाद। अनि आयुष, तिमी अचेल पेट्रोल किन्न पेट्रोल पम्प जान्छौ कि पेट्रोल पसल जान्छौ?
ओहो कला, तिमी त के हो, साथीको गाडी नै मेरो बिल्ला बनाइदिने यस्तो नजिस्क है, मैले भन्दैछु फेरि। अब त्यो त भर्खर भर्खर स्कुटर चलाउँदाखेरि लागेको कुरा हो नि, अब त म हेर पुरानो भइसक्यो बुझ्यो।
ल ल, तिमी पुरानो चालक भइसकेको भए ल मलाई र साथीलाई भन त, जेब्रा क्रस आयो भने तिमी के गर्छौ?
उफ उफ, हेर न हेर, यस्तो कुरा पनि मलाई सोध्ने हो? मलाई सबै थाहा छ नि, म जेब्रा क्रस आउँदा म त एकदमै ख्याल राखेर बिस्तारै चलाउँछु, बाटो काट्ने मान्छेहरूलाई धेरै प्राथमिकता दिन्छु बुझ्यो, अनि त्यस्तो हतारिएर ओभरटेक गरेर हुँ गरेर चाहिँ त्यो स्कुटर बटारेर चलाउँछ भनेर सोचेको होला तिमीले कला, तर म त एकदमै रेस्पोन्सिबल यानि कि जिम्मेवार चालक पो हो त बुझ्यो।
भनेपछि हाम्रो आयुष पनि खतरा चालक भएछ ल, सबै चालक आयुष जस्तै हुने भने त कति राम्रो हुन्थ्यो होला है साथी।
हो नि, के सिक्नुहोस् त साथी, मबाट के सिक्नुहोस् के?
हो साथी, केही चाहिँ सिक्नै पर्छ क्या आयुषबाट, तर कहिले पनि पेट्रोल पसलमा गएर पेट्रोल हाल्छु भनेर चाहिँ नभन्नु होला है। अनि साथी, सदैव एक जिम्मेवार चालक एक जिम्मेवार यात्रु वा सडक प्रयोगकर्ता बनाउने भन्न चाहन्छु है त।
र मेरो बेस्ट फ्रेन्ड, म के पनि भन्न चाहन्छु भने नि, लाइसेन्स लिनु मात्रै ठुलो कुरा होइन, लाइसेन्स लिइसकेपछि आफ्नो जिम्मेवारी बुझ्नु पनि एकदमै ठुलो कुरा हो नि, होइन र कला?
पक्कै पनि हो नि। र साथी, ट्राफिक नियमहरूको पालना भएको छ कि छैन, कसले कसरी नियमको दुरुपयोग गर्दैछ भन्ने बारेमा पनि सदैव जनाखो भएर त्यस्ता नियम पालना नगर्नेहरूलाई कानुनी दायरामा ल्याउन पनि सहयोग गर्नुहोला भनेर पनि भन्न चाहन्छु है त।
समस्या तपाईँको, सुझाव हाम्रो।
अब पालो चिट्ठी इमेल र एसएमएसको।
मेरो बेस्ट फ्रेन्ड, तपाईँ अहिले पनि सुन्दै हुनुहुन्छ यङ जेनेरेसनको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र कार्यक्रममा पालो भएको छ तपाईँले नै माया अनि विश्वास गरेर पढ्नु भएको जिज्ञासा अनि समस्यामा छलफल गर्ने स्तम्भ साथीलाई साथीको सल्लाहमा।
र साथी, अहिले मेरो हातमा बागलुङको साथीले हाम्रो VOY टोल फ्री SMS नम्बर 4400 पठाउनु भएको समस्या छ, बरु उहाँले के लेख्नु भएको छ भनेर पढेर सुनाइहाल्छु है त।
उहाँ लेख्नुहुन्छ, साथी मेरो जिज्ञासा के छ भने नि, मेरो घरको समस्याले गर्दा विदेश जाने भनेर पासपोर्ट पनि बनाए र एप्लाई पनि गरे, त्यसपछि भिजाको पर्खाइमा बसे, तर एक दिन रेडियोमा सुनेको 2015 एसएलसी पास नगरेको विदेश जान नपाइने भन्यो र अहिलेसम्म स्कुल नगएर घरमा नै बसे, अब स्कुल जाउँ भने यतिका दिनसम्म स्कुल नगएको अब कसरी जाने, र विदेश जाउँ भने कक्षा 10 पास गरेको छैन, अब के गर्ने, कृपया तपाईँहरूको सुझावको अपेक्षामा छु भनेर लेख्नु भएको छ।
मेरो कुल कुल फ्रेन्ड, सबैभन्दा पहिला त तपाईँले हामीलाई आफ्नो बेस्ट फ्रेन्ड सम्झेर आफ्नो समस्या लेखेर पठाउनु भएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ है।
र अर्को कुरा नि साथी, घर परिवारको समस्याले गर्दा विदेशिन लागेको कुरा गर्नु भएको छ, यो उमेरमा नै घर परिवार र आफ्नो भविष्य प्रति यति धेरै जिम्मेवार देखाउनु भएकोमा तपाईँलाई सराहना नै गर्न मन लाग्यो है।
र मेरो बेस्ट फ्रेन्ड, तपाईँको प्रब्लममा नै कुरा गर्नु पर्दाखेरि नि, तपाईँले विदेश जान्छु भनेर चाहिँ सबै कुराको बन्दोबस्त चाजोपाजो चाहिँ मिलाउनु भइसकेको रहेछ, त्यसले गर्दाखेरि पनि पछि आएर आफूले सोचे जस्तो नहुँदा, सोचे जसरी काम नबन्दाखेरि त तपाईँलाई कति नराम्रो महसुस भइरहेको छ भन्ने कुरा त म बुझ्न सक्छु।
हो नि, र बागलुङको साथी, तपाईँको पढाइकै कारणले तपाईँ विदेश जान नपाउनु भएको भन्ने कुरा त तपाईँले राम्ररी बुझिसक्नु भएको छ नि, होइन र? त्यही भएर अब तपाईँले आफ्नो पढाइलाई नै प्राथमिकता दिएर पढाइ नै सुरु गर्नुपर्छ भनेर चाहिँ अनुरोध नै गर्न चाहन्छौँ है।
पक्कै पनि हो नि, र साथी तपाईँ लेख्नु भएको छ नि स्कुल जाउँ कि नजाउँ भनेर चाहिँ एक किसिमले चाहिँ कन्फ्युजन, यानि कि दुविधा छ भनेर, यसमा त म के भन्न चाहन्छु भने नि साथी, पढ्नको लागि वा भनौँ न पढाइको लागि चाहिँ कहिले पनि ढिला चाहिँ हुँदैन है, यो कुरा चाहिँ बुझ्नुपर्छ है साथी।
त्यो चाहिँ एकदमै ठिक कुरा गर्यो है आयुष तिमीले।
र बागलुङको साथी, यदि तपाईँको भविष्यको प्लान वा भनौँ न लक्ष्य चाहिँ विदेश जाने हो भने त तपाईँले आफ्नो पढाइलाई निरन्तरता दिनु चाहिँ एकदमै जरुरी छ है, तपाईँले धेरै पढ्नु चाहिँ पर्छ होला है साथी।
अनि फेरि नि बागलुङको साथी, तपाईँले ला मेरो त स्कुल पनि छुटिसक्यो, पढाइ पनि कति अगाडि बढिसक्यो होला भनेर पिर मान्दै हुनुहुन्छ भने नि, पिर चाहिँ नगर्नु होला है, जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरा त थाहा छ नि तपाईँलाई, होइन र? त्यसैले घरमा नै बसेर धेरै मेहनत गरेर हुन्छ कि वा त साथीभाइसँग नोट मागेर हुन्छ, हो त्यसरी पनि एसएलसीको लागि तयारी गर्न सक्नुहुन्छ नि, होइन त आयुष?
पक्कै पनि हो नि, र अर्को कुरा नि मेरो कुल कुल फ्रेन्ड, घाँस बाँस र कपास जस्तै हाम्रो लाइफमा चाहिँ अर्को महत्त्वपूर्ण र नभई नहुने कुरा भनेको त शिक्षा पनि त हो नि, होइन र? शिक्षाले हामीलाई सकारात्मक यानि कि पोजिटिभ बाटोमा लग्नको लागि र विभिन्न समस्या समाधान गर्नुको साथसाथै आफ्नो जीवन सहज रूपमा अगाडि बढाउन पनि एकदमै मदत पनि गर्छ नि, होइन र कला?
पक्कै पनि हो नि, पढाइको महत्त्व बुझेर छोडिसकेको पढाइ फेरि सुरु गर्दा अरूले के भन्ला भनेर सोच्नु भन्दा पनि नि साथी, बिचमा थोरै छुटेर के नै हुन्छ र, म पढ्न सकिहाल्छु नि भन्ने सकारात्मक सोचका साथ अघि बढ्नु भयो भने अवश्य पनि तपाईँ आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्छ जस्तो लाग्छ है हामीलाई त।
र साथी, तपाईँले अहिले पढ्नु भयो भने त तपाईँलाई विदेश जान मात्र सजिलो हुने होइन कि, पछि तपाईँले अन्य अवसरहरू यानि कि अपर्च्युनिटिजहरू पनि पाउन सक्नुहुन्छ नि, र कुन काम कस्तो छ भन्ने कुराको बारेमा पनि राम्ररी सोच्न र केलाउन पनि सक्नुहुन्छ नि, होइन र?
पक्कै पनि हो है। र साथी, तपाईँलाई थाहै छ नि नपढी नबुझी विदेश जाँदा कति धेरै साथीले दुःख पाइरहनु भएको छ, आफूले सोचेको जस्तो कामहरू गर्न पनि पाउनु भएको हुँदैन नि, होइन र?
र साथी, तपाईँले लेख्नु भएको छ नि कि अहिले तपाईँको घरको आर्थिक अवस्था पनि एकदमै नाजुक छ भनेर, हो यदि यस्तो अवस्था हो भने चाहिँ तपाईँले आफ्नो घर परिवारलाई चाहिँ अहिले नै विदेश जान किन मिल्दैन भन्ने बारेमा चाहिँ उहाँलाई राम्रोसँग बुझाएर विदेश नगइकन यही नै के गर्नुपर्छ भन्ने कुराहरू पनि राम्ररी भनेर वैकल्पिक उपायहरू खोज्न पनि एक किसिमले चाहिँ सल्लाह त गर्न सक्नुहुन्छ नि, होइन र?
अवश्य पनि हो नि। र आयुष, तिमीलाई लाग्दैन परिवारको सल्लाह अनुसार विभिन्न सिपहरू सिकेर सोही अनुरूप काम पनि त गर्न सक्नुहुन्छ नि हाम्रो बागलुङको साथीले, साथसाथै कुखुरा पालन, बाख्रा पालन वा अन्य केही काम गरेर पनि त आय आर्जन गर्न सक्नुहुन्छ नि, के कसो आयुष?
पक्कै पनि हो नि। र साथी, आज भोलि त जिल्ला जिल्लामा खुलेको सहकारी संस्थाहरूबाट पनि सस्तो ब्याज दरमा ऋण पनि उपलब्ध हुन्छ नि, होइन र? त्यति मात्र नभएर नि साथी, नेपाल सरकारले पनि स्वरोजगार कोष अन्तर्गत सहयोग त दिने गरेको कुरा पनि तपाईँलाई त थाहा नै होला नि, होइन र?
हो नि, र यदि थाहा छैन भने पनि नि साथी, यी बारेमा राम्ररी बुझ्नु होला र सोच्नु त बागलुङको साथी, यहाँ नै राम्रो आमदानी भयो भने त विदेश जान नै नपर्ने स्थिति पनि त आउन सक्छ नि, के कसो
हो नि? त्यसैले बागलुङको साथी, कुनै पनि निर्णय लिनु अगाडि चाहिँ सबैभन्दा पहिला त तपाईँले आफूले के चाहनु भएको हो, आफ्नो भविष्यको लक्ष्य के हो भन्ने कुराको बारेमा चाहिँ आफै नै स्पष्ट हुनु चाहिँ एकदम इम्पोर्टेन्ट छ जस्तो लाग्छ है मलाई त।
र यदि यसरी आफ्नो चाहना र इच्छालाई बुझ्यौँ भने मात्र हामीले भविष्यको बारेमा सही र उचित निर्णय लिन सक्छौँ भन्ने कुरा त तपाईँलाई राम्ररी थाहा छ नि साथी।
प्रतिक्रिया पढाउनुहोस् र रिचार्ज कार्ड पाउनुहोस्। कार्यक्रममा सोधिएको प्रश्नको उत्तर वा कार्यक्रम बारे विचार वा प्रतिक्रिया पठाई हरेक हप्ता गोला प्रथाबाट छानिएको दुईजना साथीले पाउनुहुनेछ 100 रुपियाँको रिचार्ज कार्ड। त्यसैले पढाउने होइन त, तपाईँको अमूल्य विचार हामीलाई।
नमस्ते सबै साथी, कार्यक्रमको नियमित स्तम्भ प्रतिक्रिया पठाउनुहोस् रिचार्ज कार्ड जित्नुहोस्मा म तपाईँकै ह्यान्डसम साथी सपनको। साथी, अब भने कार्यक्रममा प्रतिक्रिया पठाएर रु 100 रिचार्ज कार्ड जित्न सफल साथीको नाम र प्रतिक्रिया पढ्दैछु है त। हाम्रो धादिङबाट साथी निर्मलाले लेख्नु भएको छ, साथी मलाई यो कार्यक्रम एकदमै मनपर्छ, त्यसैले समयले साथ दिएसम्म नबिराई सुन्ने गर्छु, किनकि यो कार्यक्रमले बालबालिका किशोर किशोरी तथा युवा पिँढीहरूमा देखा पर्ने समस्या र हाम्रो समाजको अन्धविश्वासलाई अन्त्य गर्न नाटकको माध्यमबाट चेतना दिने कोसिस गरेको छ। र साथी, यो कार्यक्रम म एक्लै बसेर सुन्दिनँ, मेरो परिवारसँगै बसेर सुन्छु। अझ मैले 2-3 हप्ता हजुरबुवा र हजुरआमासँगै बसेर पनि सुनेको छु। अचेल उहाँहरू पनि शनिबार आए कि साथीसँग मनका कुरा आउने बेला भएन भनेर रेडियो खोल्न थाल्नुहुन्छ र उहाँहरू नाटक सुनेर आफ्नो परिवारलाई केही कुराहरू सिकाउनुहुन्छ। त्यस्तै हाम्रो साथी निरुजा मानन्दले धरानबाट लेख्नुहुन्छ, साथी म यो कार्यक्रम विगत 6 वर्षदेखि नै सुन्दै आइरहेको छु। म कक्षा 6 हुँदा मेरो आमाले यो कार्यक्रम सुन्ने गर, तिमीहरूको जिन्दगीमा काम लाग्छ भनेर सुनाउनु भएको थियो, त्यसैले म प्रायः सधैँ नै यो कार्यक्रम सुन्ने गर्छु। तपाईँहरूले हामी जस्ता किशोर किशोरी तथा युवाहरूको जिन्दगीमा आउने हरेक समस्या समाधान गर्न सफल हुनुभएको छ, त्यसैले साथी आउने दिनहरूमा पनि हामीलाई सहयोग गर्दै जानुहोला र राम्रा राम्रा कार्यक्रमहरू बनाउँदै जानुहोला भनेर लेख्नु भएको छ। साथी, रिचार्ज कार्ड जित्नुहुने दुवैजना साथीहरूलाई धेरै धेरै बधाई र तपाईँको अमूल्य प्रतिक्रियाको लागि पनि धेरै धेरै धन्यवाद छ है। र कार्यक्रम सुनेर बस्नु हुने अन्य साथी, यदि तपाईँसँग पनि कार्यक्रमको बारेमा केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने लेखेर पठाउनुहोला र हामीलाई प्रतिक्रिया पठाउँदा आफ्नो नाम ठेगाना भने अवश्य पनि लेख्नुहोला भन्दै यस नियमित स्तम्भ प्रतिक्रिया पठाउनुहोस् रिचार्ज कार्ड जित्नुहोस्बाट म पनि बिदा हुन्छु है त साथी।
बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा।
आयुषको स्वर चाहिँ साह्रै राम्रो हो, तर होइन आयुष, के हुन्छ बेला बेलामा अब फेरि कसको मायाको सागरमा डुब्न थाल्यौ तिमी?
कसको हुनु नि डियर कला, तिमी सविता सरिता सपन र मेरो प्यारो प्यारो बेस्ट फ्रेन्डहरूको मायामा नि के थाहा सधैँभरि नै यसरी माया गर्ने अवसर मिल्छ कि मिल्दैन होइन र?
ओहो आयुष, तिमीलाई जस्तो कुरा गर्न त कसैलाई आउँदैन है। ल ल, बरु अब साथीलाई अघिल्लो हप्ताको पोल प्रश्न सोधिहालौँ के।
हेर्नु त साथी, कस्तो इमोसनल भइरहेको थिएँ, कस्तो कस्तो कुरा गरेर बिचमा पाक्क भन्ने क्या, के भन्न पनि पाउँदिन मैले।
पाउँछौ के पाउँछौ, तर हेर न समय सकिन लागिसक्यो नि त हाम्रो।
ल ल ल साथी, कान ठाडो ठाडो पारेर सुन्नुहोस् है त, यो हप्ताको एसएमएस पोल प्रश्न र अघिल्लो हप्ता जस्तै यो हप्ताको पोल प्रश्न रहेको छ, अपाङ्गता भएको साथीहरूलाई सहज रूपमा जीवनयापन गर्न र आफ्नो लक्ष्यमा पुग्नको लागि सबैभन्दा अवरोध कसले गर्छ होला?
जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए परिवारले, अप्सन बी समाजले र अप्सन सी अपाङ्गता भएका व्यक्ति स्वयंले।
साथी, आफ्नो विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छाडेर अप्सन ए बी वा सी लेखेर पठाउन सक्नुहुन्छ 7070 भन्दै। अब भने चाहिँ हप्ताभरि नै हामीसँग कनेक्सन मेन्टेन गर्नको लागि कार्यक्रमको ठेगाना नै दिन चाहन्छौ है।
र साथी, छिटो छिटो टिपी हाल्नुहोस् है त, हामीलाई चिठी पठाउने ठेगाना रहेको छ साथी कला र साथी आयुष, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
र इमेल गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। र आफूलाई लागेको कुरा एसएमएस मार्फत हामीलाई सेयर गर्न चाहनुहुन्छ भने चाहिँ मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छाडेर आफ्नो नाम र ठेगाना साथसाथै आफ्नो कुराहरू लेखेर पठाउन सक्नुहुनेछ 4400।
त्यसै गरी नि साथी, आफ्नो समस्या जिज्ञासा र आफ्ना भावनाहरू आफ्नै आवाजमा रेकर्ड गराउन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री नम्बर 1660100456 एनटिसी प्रयोग गर्ने साथीले र 9805722000 एनसेल प्रयोग गर्ने साथीहरूले फोन गर्न सक्नुहुन्छ। र केही गरी नि साथी, कार्यक्रम सुन्न छुटाउनु भएको छ या त पुरानो कार्यक्रम पनि सुन्न मन लाग्यो भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो वेबसाइट www.radio.com ssmk.org गएर पनि सुन्न सक्नुहुन्छ है त।
अनि नि साथी, यदि हामीलाई फेसबुकमा चाहिँ तपाईँले खोज्दै हुनुहुन्छ र भेटाउनु भएको छैन भने चाहिँ डोन्ट वरी है, किनकि हामी फेसबुकमा पनि छौँ र हाम्रो फेसबुक फ्यान पेज रहेको छ www.facebook.com/ssmkradio हो। यहाँ गएर पनि हाम्रो बारेमा नयाँ जानकारीहरू पनि पाउन सक्नुहुन्छ। त्यति भन्दै कार्यक्रम साथीसँग मनका कुराबाट आजको लागि तपाईँको साथी सविता, सरिता, सपन र म तपाईँको आफ्नै हिरो साथी आयुष
र म तपाईँलाई नै बिछट्टे माया गर्ने तपाईँकै प्यारी साथी कला पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।